नमस्कार, थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कुल तामाङसँगै माधव दुलालको स्वागत छ।
नेपाल परिवेश थाहा सञ्चार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
गठबन्धन कायम राखेर सरकार बनाउने बारे देउबा र प्रचण्डबीच छलफल, गठबन्धन अस्वीकृत भएको एमालेको दावी, काङ्ग्रेस प्रतिपक्षमा बस्नुपर्ने।
गणतन्त्र घोषणा भएको 19 वर्षमा पूर्व पञ्चरको कमब्याक, गृहमन्त्री बालकृष्ण खाँडसहितका पूर्व गृहमन्त्रीहरू राप्रपाकै नेताबाट पराजित।
महामारीको रूप लिएको कोरोना शून्यमा झर्दै 500 परीक्षण, एकजनामा मात्रै संक्रमण पुष्टि।
चीनमा रहेको आइफोन कारखानामा उत्पादन ठप्प, भारतलाई राम्रो अवसर।
र विश्वकप फुटबलमा साउदीमाथि पोल्यान्ड 1-0 अगाडि, अस्ट्रेलियासँग ट्युनिसिया 1-0 पराजित।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
नियमित दुध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाउँ।
राष्ट्रिय दुग्ध विकास बोर्ड, हरियर भवन, ललितपुर।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन कायम राखेर अगाडि बढ्ने सहमति भएको छ। चुनावी परिणामपछि काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउबा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा भएको भेटमा गठबन्धन कायम राखेर अगाडि बढ्ने सहमति भएको प्रधानमन्त्री देउबाको सचिवालयले जनाएको छ। गठबन्धनको बहुमत पुग्ने देखिएको भन्दै अबको 1-2 दिनमा गठबन्धनको बैठक बसेर सरकार गठनका विषयमा छलफल गर्ने देउबा र प्रचण्डबीच कुराकानी भएको प्रधानमन्त्री देउबाका प्रेस सल्लाहकार गोविन्द परियारले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो। गठबन्धन कायम रहेको सन्देश दिन आज दुवै नेताबीच भेट भएको देउबा र प्रचण्डको सचिवालयले जानकारी दिएको छ। प्रचण्डको सचिवालयका सदस्य सूर्य किरणले चुनावी परिणामको समीक्षा गर्न 2-3 दिनमा गठबन्धनको बैठक बस्ने विषयमा देउबासँग छलफल भएको जानकारी दिनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेपछि गठबन्धनका काङ्ग्रेस र माओवादीबीच आज भेटवार्ता भएको हो। गठबन्धनले बहुमत ल्याउने बताए पनि नेकपा एमाले भने गठबन्धन चुनावको परिणामले अस्वीकृत भएको बताएको छ। एमाले सचिव योगेश भट्टराईले गठबन्धनको विकल्पमा एमालेको सरकार बन्नुपर्ने बताउनुभयो।
यो गठबन्धनलाई जनताले अस्वीकार गरे किनभने गठबन्धन चाहिँ अनुमोदित भएन। अघिल्लो पटक एमाले माओवादीको चुनावी तालमेल हुँदा त्यो तालमेललाई त्यो गठबन्धनलाई पुरै अनुमोदन भएको थियो। एकपटक त्यो अनुमोदन भएन गठबन्धन, त्यसो हुँदा अब वैकल्पिक हिसाबले नेकपा एमालेको नेतृत्वमै सरकार गर्नुपर्छ। गठबन्धन त अस्वीकृत भइहाल्यो नि।
प्रतिनिधि सभाका 165 निर्वाचन क्षेत्रमध्ये 150 स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। हालसम्म नेपाली काङ्ग्रेसले 50 सिटमा जित हासिल गरेको छ। नेकपा एमाले 38, नेकपा माओवादी केन्द्रले 16, नेकपा एकीकृत समाजवादीले 10 क्षेत्रमा जितेको छ। राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले 7-7 सिट जित्दा जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा 5-5 सिटमा विजयी भएका छन्। नागरिक उन्मुक्ति पार्टीले 3, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र माओवादीको चुनाव चिन्हबाट चुनाव लडेको नेसपाले 1-1 सिट जितेका छन्। प्रत्यक्षतर्फको मत परिणाममा गठबन्धन दलको बहुमत पुग्दैन। समानुपातिकतर्फ दलले पाउने सांसद संख्याले सरकार बनाउन आवश्यक 138 सिट पुग्ने गठबन्धनको दावी छ। गठबन्धनको काङ्ग्रेसले एमालेसँग मिलेर सरकार नबनाउने बताएको छ भने एमाले पनि काङ्ग्रेस अब प्रतिपक्षमा बस्नुपर्ने बताएको छ। गठबन्धन अस्वीकृत भएकाले एमाले सरकार बनाउने र काङ्ग्रेस प्रतिपक्षमा बस्नुपर्ने एमाले सचिव योगेश भट्टराईले बताउनुभयो।
अब काङ्ग्रेससँग के तालमेल हुन्छ? काङ्ग्रेस र एमाले त मुख्य प्रतिस्पर्धी दल हुन् नि, एउटा अपोजिसनमा बस्ने हो, एउटा पनि सरकार चलाउने हो। अब एमाले सरकार चलाउने, काङ्ग्रेस अपोजिसनमा बस्ने, अब हामी कोसिस गर्छौँ नि सरकार बनाउन।
देशमा गणतन्त्र घोषणा भएको 19 वर्षपछि पूर्व पञ्चहरूको संसदीय यात्रामा कमब्याक भएको छ। 2074मा पूर्व पञ्चहरूको पार्टी राप्रपाबाट संसदमा राजेन्द्र लिङ्गदेन मात्रै विजयी भएकोमा यो चुनावमा 7 जनाले प्रत्यक्षमै बाजी मारेका छन्। समानुपातिक मतमा पनि थ्रेस होल्ड कटाएको छ। झापा 3 निर्वाचित अध्यक्ष लिङ्गदेनले गत भदौ 19 गते बसेको संसदको रोस्टममा पुगेर बोलेका कुरा चुनावी परिणाम जुटाएर पूरा गर्नुभएको छ।
म पनि प्रयास गर्नेछु, एक्लो सांसद होइन, बलियो पार्टीको रूपमा यहाँ उपस्थित हुने र यस प्रकारका गलत निर्णयहरू हुन नदिने त्यो भूमिका निर्वाह गर्ने एउटा सङ्कल्प र अठोटका साथ जनताको बिचमा जाँदैछु र हामी सबैले आफ्आफ्नो ठाउँबाट प्रयत्न गरौँ र आगामी दिनमा देशहित विपरीतका अथवा आफ्नो स्वार्थको लागि मात्रै, दलको स्वार्थको लागि मात्रै गर्ने यस प्रकारका निर्णयहरू आगामी संसदमा हुने छैनन्।
यसअघि लिङ्गदेन राप्रपाका एक्ला सांसद हुनुहुन्थ्यो। अबको संसदमा राप्रपा खबरदारी गर्ने हैसियतमै उभिने भएको छ। लगातार 4 चुनावी प्रतिस्पर्धामा हार बेहोर्दै आउनुभएका दीपक बहादुर सिंह मकवानपुर एकमा विजयी हुनुभयो। यस्तै रूपन्देही 3 दीपक बोहरा, चितवन 3 विक्रम पाण्डे, नवलपरासी पश्चिम 2 ध्रुवबहादुर प्रधान, बाँके 2 पूर्व मेयर समेत रहनुभएका धवल शमशेर राणा र जुम्लामा ज्ञानबहादुर शाही राप्रपाबाट निर्वाचित हुनुभएको छ।
राप्रपाकै उम्मेद्वारले वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खानलाई पराजित गरेका छन्। प्रतिनिधि सभा सदस्यमा रूपन्देही 3 प्रत्यक्ष चुनाव लड्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मध्येका एक गृहमन्त्री खाँड राप्रपाका दीपक बोहरासँग पराजित हुनुभएको हो। 2074को चुनावमा समानुपातिकतर्फ रहेर सांसद पद सुरक्षित गर्नुभएका खाँड यो चुनावमा प्रत्यक्षमा नै पराजित हुनुभयो। मन्त्री खाँडकी श्रीमती मन्जु खाँडलाई समानुपातिक सूचीमा राख्दा पार्टीभित्रै आलोचित हुनुपरेका खाँडको सांसद बन्ने दौड असफल भएको छ। खाँडसँगै प्रतिनिधि सभाको प्रत्यक्षमा पूर्व 2 र 1 गृह राज्यमन्त्रीले पनि हार बेहोर्नु परेको छ। झापा 4 उम्मेदवारी दिएका पूर्व गृहमन्त्री एवं काङ्ग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग 2 पटक पराजित हुनुभएको छ। पूर्व गृहमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपाकै दीपक बहादुर सिंहसँग पराजित हुनुभएको छ। राप्रपाका अर्का उम्मेद्वार ध्रुवबहादुर प्रधानले पूर्व गृह राज्यमन्त्री देवेन्द्र राज कणेललाई पराजित गर्नुभएको छ।
काङ्ग्रेस नेताहरू अर्जुन नरसिंह केसी नुवाकोट 2 एन बहादुर शाही मुगुबाट, तेजुलाल चौधरी सप्तरी 4 डाक्टर सुनिल शर्मा मोरङ 3 महेन्द्र राय यादव महोत्तरी 4 र सीता गुरुङ 13 निर्वाचित हुनुभएको छ। जनता समाजवादी पार्टी जसपाका राजकिशोर यादव सिराहा 2 र राम सहाय प्रसाद यादव 12-2 विजयी हुँदा एमालेका ऋषिकेश पोखरेल मोरङ 2, माओवादी केन्द्रका हितबहादुर तामाङ नुवाकोट 1, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन 3 र सूर्यमान दोङ काभ्रे 1 निर्वाचित हुनुभएको छ।
नेकपा एमालेमा उपल्लो तहमा बसेका हेभीवेट भनिएका नेताहरू नै चुनावमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भनेर चिनिँदै आएका अधिकांश प्रभावशाली नेता प्रतिनिधि सभा निर्वाचनमा हारेका हुन्। ओली नजिकै रहेर पार्टी कार्यकर्ता परिचालन गर्ने महेश बस्नेतदेखि पार्टीका 2 वरियताका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित हुनुभएको छ। महासचिव शङ्कर पोखरेल दाङ 2, उपमहासचिव प्रदीप गेवाली गुल्मी 1, नेताहरू भानुभक्त ढकाल मोरङ 3, राजन भट्टराई काठमाडौँ 4 पराजित हुनुभएको छ। एमाले संसदीय दलका मुख्य सचेतक समेत रहेका नेता विशाल भट्टराई खोटाङबाट पराजित हुनुभएको छ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ 12 स्थानमा मतगणना भइरहेको छ। तीमध्ये काङ्ग्रेस 5, एमाले 4, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी 1-1 स्थानमा अगाडि छन्। धनुषा 4 काङ्ग्रेसका महेन्द्र यादवलाई एमालेका रघुवीर महासेठले पछ्याइरहनु भएको छ। उदयपुर 1 डाक्टर नारायण खड्गा, सुनसरी 4 ज्ञानेन्द्र बहादुर कार्की, रामेछापमा पूर्ण बहादुर तामाङ र इलाम 2 काङ्ग्रेसका डम्बर बहादुर खड्गाले लिड गरिरहनु भएको छ। इलाम 2 एमालेका सुभाष चन्द्र नेमाङ पछि 1 भने एमालेका महेश बस्नेतले एकीकृत समाजवादीका सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालभन्दा धेरै मत ल्याउनु भएको छ। मोरङ 1 काङ्ग्रेसका डिगबहादुर लिम्बुलाई एमालेका घनश्याम खतेउडाले, सुनसरी 2 एमालेका भीमप्रसाद आचार्यले काङ्ग्रेसका सीताराम महतोलाई र सुनसरी 3 भगवती चौधरीलाई काङ्ग्रेसका विजय कुमार गच्छेदारले पछ्याइरहनु भएको छ। धनुषा 1 जसपाका दीपक कार्कीले माओवादीका मातृका यादवलाई पछाडि पार्दा सुनसरी 1 राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङको अग्रता कायमै छ। नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलको अग्रता रहेको महोत्तरी 1 भने मतगणना रोकिएको छ।
धाँधली भएको आरोप लगाउँदै सुनसरी क्षेत्र नम्बर चारमा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका प्रतिनिधि र एमालेका कार्यकर्ताहरू बीच विवाद हुँदा मतगणना रोकिएको छ। काङ्ग्रेसका प्रतिनिधिले गैराती निर्वाचन आयोगले एमालेको पक्षमा 606 मत इन्ट्री गरिदिएको दावी गर्दै मतगणना आज दिउँसो 2 बजेदेखि रोकेका हुन्। आज बसेको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि भोलि बिहान 8 बजे फेरि बैठक बस्ने गरी टुङ्गिएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो। यो क्षेत्रमा संचार मन्त्री कार्की र एमालेका नेता जगदीश कुसियत बीच कडा प्रतिस्पर्धा चलिरहेको छ। सत्ता गठबन्धनका साझा उम्मेद्वार पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनु भएको छ। आज पत्रकारसँग कुराकानी गर्दै चुनावमा धाँधली भएकाले उहाँले पुनः मतदान हुनुपर्ने बताउनु भएको छ। 2424 मत खसेको मुचुल्का छ, यिनै बाकसमा गन्दा 2690 मत मात्र फेला परेको छ, 266 मत बढी भेटियो खनालले भन्नुभएको छ।
यस प्रकारको जो कामहरू भइरहेको छ यसको उपयुक्त ढङ्गले जवाब पाउनुपर्छ र यस्ता खालको चाहिँ हराएका मतपत्रहरूलाई के गर्ने भन्ने सन्दर्भमा कानुनी व्यवस्था के हो त्यो कानुनी व्यवस्था पनि अगाडि सारिनुपर्छ र चित्तबुद्ध जवाब दिनुपर्छ, अन्यथा चुनाव फेरि पुनः निर्वाचनको दिशातर्फ जानुपर्ने हुन्छ।
सो क्षेत्रमा बुथबाट आएको मतपत्र नपुगेको भन्दै विरोधमा आज नाराबाजी समेत भएको थियो।
बुथबाट आएका मतपत्र नपुगेको, निर्वाचन अधिकृतको हस्ताक्षर नभएका 40 मतपत्र भेटिएको आरोप लगाउँदै मतगणना रोकेर इलाम दुईको गणना पुनः सुरु भएको छ। आज साँझ विवाद भएपछि इलामस्थित मतगणना स्थल सिटी हल वरिपरिको स्थिति तनावपूर्ण बनेको थियो। तर मतपत्र घटीबढी नभएको र हस्ताक्षर नभएको मतपत्र पनि नभेटिएको मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालले बताउनुभयो। सो क्षेत्रमा एमाले उपाध्यक्ष सुभाष नेमवाङ र काङ्ग्रेसका डम्बर बहादुर खड्गाबीच प्रतिस्पर्धा भइरहेको छ।
नेपाल परिवेशमा बाजुराको बुढीनन्दामा आज मतदान लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
नमस्कार जेठाबा, बाले त ढुसी लागेको मकै पो छोडाउनु भएको छ त।
आ नानी, अलिअलि ढुसी लागेर के नै हुन्छ र, यस्तो मकै खाँदा अहिलेसम्म कसैलाई केही भएको जस्तो लाग्दैन।
यो हरियो रङको ढुसी लागेको मकैमा त अफ्लाटोक्सिन भन्ने विषाक्त हुन सक्छ। यस्तो मकै खाएमा कलेजो, मृगौला र क्यान्सर जस्ता रोग लाग्न सक्छ। त्यति मात्र कहाँ हो र, यस्तो मकै गाई भैँसीलाई खुवाउँदा दुध समेत विषाक्त हुन्छ।
ओहो, यो त साह्रै खतरनाक पो रहेछ। अब के हो त नि,
अलिकति ध्यान दियौँ भने ढुसी लाग्नबाट रोक्न सकिन्छ। मकैको घोगा पुरै खोस्टाले ढाकिने जातको मकै लगाउनु पर्छ। घाम लागेको दिन पारेर मकै भित्र्याउनु पर्छ। भाँचिसकेपछि 2-4 पटक घाममा सुकाउनु पर्छ। हावा लाग्ने र सुक्खा ठाउँमा भण्डारण गर्नु पर्दछ।
हुन्छ नानी, अब ढुसी परेको मकै आफू पनि खादिन र दानामा पनि प्रयोग गर्दिन।
अफ्लाटोक्सिन मानव स्वास्थ्यका लागि हानिकारक भएकाले यसबारे सबै सचेत हुन जरुरी छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र श्रीमहल ललितपुर।
मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिलाओ।
नमस्कार।
अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
यो त साइड जब दाइ, यो चाहिँ मेन। जाउँ न।
यो मेरो छोरा विदेशबाट आको, नयाँ घर बनाएको, पाइप किन्न आको।
सामान राम्रो छ, ढुक्क हुनुहोस्।
थाहा छ, त्यसैले त यही लिन आएको।
विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रोडक्ट नै युज हुन्छ,
त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
सुरक्षा घरको
साथ जीवनभरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
थाहा संचार नेटो काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
समानुपातिक तर्फको मतगणनामा नेकपा एमाले 21 लाख मत कटाएको छ। जारी मतगणना अनुसार नेकपा एमाले 21,58,172 मत ल्याएर पहिलो स्थानमा रहँदा नेपाली कङ्ग्रेसले 20,72,267 मत पाएको छ। यस्तै तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले 9,13,400 35 मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले 883,018 मत ल्याएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले 464,076 मत ल्याएको छ भने जनता समाजवादी पार्टी नेपालले 251,437 मत ल्याएको छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले भने 197,735 मत मात्रै ल्याएको छ। यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले 179,885 मत पाउँदा नागरिक उन्मुक्ति पार्टीले 175,790 मत पाएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ अरू पार्टीको मत अस्वाभाविक बढ्दै गएको भन्दै पार्टीका मतगणना प्रतिनिधिलाई चनाखो रहन निर्देशन दिनुभएको छ। सामाजिक सञ्जालमा लेख्थे ओलीले 3% मत नकट्ने गठबन्धन घटकले अर्को पार्टीको मत जोड्न सक्ने भन्दै चनाखो रहन निर्देशन दिनुभएको हो। समानुपातिक मतगणना भइरहेको छ। सुरुदेखिको मतगणनालाई निहाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत 3% नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ। ओलीले लेख्नु भएको छ, जिल्ला जिल्लामा मतगणनामा रहनुभएका साथीहरू चनाखो रहनुहोस्। अहिले एमालेबाट फुटेर नयाँ पार्टी गठन गरेको नेकपा एकीकृत समाजवादीले 2,00,000 मत पुर्याउन लाग्दा ओलीलाई तनाव भएको छ।
बाजुराको बुढी नन्दा नगरपालिका 5 मतदान सकिएको छ। 999 मतदाता रहेकोमा 597 मत खसेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो। मतदान सकिए पनि गणना गर्न भने अझै केही दिन पर्खनुपर्नेछ। बुढी नन्दा बाहेक जिल्लाभरका 24 बढी मतदान केन्द्रको मतदान रद्द गर्न राजनैतिक दलले दिएको निवेदनमाथि छानबिन भइरहेकाले अहिले गणना सुरु नहुने पौडेलले बताउनुभयो। बाजुरा पुगेका निर्वाचन आयोगको टोलीले आज राजनैतिक दलका पदाधिकारी छलफल गरेको छ। छानबिन टोलीले तयार पारेको प्रतिवेदन अनुसार आयोगले विवादित स्थानमा पुनः मतदान गर्ने वा खसेकै मत गणना गर्ने निर्णय गर्नेछ। गत मङ्सिर 4 निर्वाचनमा बाजुराका विभिन्न मतदान स्थलमा विवाद र झडप भएको थियो। झडपका कारण एकजनाको प्रहरीको गोली लागेर ज्यान गएको थियो भने एकजनाको कुटपिटबाट मृत्यु भएको थियो।
चीनबाट विश्वभर फैलिएर महामारीको रूप लिएको कोरोना भाइरस नेपालमा शून्यमा झरेको छ। दशैं तिहार छठ र चुनावको भिडभाडपछि गरिएका परीक्षणमा फाटाफुट्ट 1-2 मात्रै कोरोना संक्रमण पुष्टि हुन थालसँगै स्वास्थ्य विज्ञले कोरोना शून्यमा झरेको बताएका छन्। नेपालमा पहिलो पटक चीनबाट आएका धनुषाका एक युवामा 2076 माघ 9 कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि केही समय मत्थर भए पनि रैथाने रोगको रूपमा रहने अनुमान गरिएको महामारीको रूप लिएको कोरोना मत्थर भने भइसकेको परीक्षणको नतिजाले देखाएको छ। पछिल्लो 24 526 परीक्षण गर्दा 1 मात्रै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। चिकित्सकहरूले संक्रमण कम भए पनि कोरोना विरुद्धको खोप लगाउनु पर्ने बताइरहेका छन्।
पशुपतिनाथको जग्गा ओगटेर बनेका संरचना भत्काउन सुरु गर्दा नगर्दै भनाभन भएको छ। गौशालाको धर्मशालामा मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन गएको पशुपति क्षेत्र विकास कोष र कोष संरचना ओगट्ने माडवारी नामको समितिबीच भनाभन भएको हो। भत्काउनै लाग्दा अवरोध गरेपछि कोष पछाडि हटेको छ। कोषले परम्परादेखि पशुपतिनाथलाई फूल चढाइने भण्डारखाल बगैँचालाई समेत प्रभावित पार्ने गरी मारवाडीका नाममा खुलेको समितिले संरचना बनाएपछि भत्काउन बाध्य हुनुपरेको कोषले जनाएको छ। नापीमा उल्लेख भएको भन्दा पनि बढी जग्गा हाल धर्मशाला र गौशालाका नाममा मारवाडी समुदायले उपयोग गरिरहेका छन्।
नेपाल परिवेशमा 3 चढेको मोटरसाइकल दुर्घटना हुँदा 1 मृत्यु लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
नेपाल ब्याङ्क डबल धमाका मुद्दती खाता हुन्छ सावा रकम दब्बर 5 9 दिनमा। साथै नेपाल ब्याङ्क डबल धमाका रेमिट्यान्स मुद्दती खाता पाइन्छ सावाको 2 रकम 5 5 महिनामा।
समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
नमस्ते, म जिति नेपाल। केबी श्याम डोवाल ब्रान्डका उत्कृष्ट आल्मुनियम प्यानलहरू सजिलै जोड्न सकिने विभिन्न रङहरूमा उपलब्ध उत्कृष्ट क्वालिटी तथा वर्षौँ टिक्ने विगत 27 वर्षदेखि अन्तर्राष्ट्रिय प्रविधिद्वारा नेपालमै उत्पादित आईएसओ सर्टिफाइड केबी श्याम डुवाल ब्रांड का आल्मुनियम प्यानल हरेक गुणले सम्पन्न केबी श्याम डुवाल ब्रांड को आल्मुनियम प्यानल बनेको झ्याल ढोका तथा पार्टिसन हरेक घर तथा अफिस का लागि नेपाल अधिराज्य भर उपलब्ध छ। केबी श्याम डुवाल ब्रांड हाम्रो सामान हाम्रै स्वामीमान।
यो हो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। तनहुँमा मोटरसाइकल दुर्घटनामा घिरिङ गाउँपालिका एक पुटारका 22 वर्षीय सुनिल दरैको मृत्यु भएको छ। लु 49/50/97 नम्बरको तीनजना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्गाले घाइते भएका दुवैजना उपचारपछि घर फर्किसकेको जानकारी दिनुभयो।
कञ्चनपुरको महाकाली नदीको झुलुङ्गे पुलबाट लडेर 70 वर्षीय वृद्धको मृत्यु भएको छ। कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पुलको पट्टा डेगमा खुट्टा अल्झेर पुलबाट लड्दा दोधरा चाँदनी नगरपालिका साथ कञ्जभोजकी 70 वर्षीय अमृता मगरको आज मृत्यु भएको हो। पुल लामो समयदेखि मर्मत नहुँदा जीर्ण बन्दै गएको छ।
नेपाल हस्तकला महासङ्घको आयोजनामा 19 हस्तकला व्यापार मेला हुने भएको छ। महासङ्घले आज पत्रकार सम्मेलन गरी महासङ्घको आयोजना तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवर्तन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न सङ्घ संस्थाको सहयोगमा आगामी यही मङ्सिर 23-27 गतेसम्म मेला आयोजना हुन लागेको जानकारी दिएको हो। अध्यक्ष प्रचण्ड साक्यले हयात होटेलमा 5 दिनसम्म हुने मेलामा हस्तकलाका 150 कक्ष रहने जानकारी दिनुभयो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। सुविधा कटौती गर्ने निर्णयले विश्वको सबैभन्दा ठूलो आइफोन कारखानाबाट उत्पादन ठप्प भएको छ। चीनमा रहेको आइफोनको कारखानामा पुराना कर्मचारीले काम छाडेर नफर्किएका र नयाँ भर्ना गरेका कर्मचारी पनि प्रदर्शनमा उत्रिएपछि उत्पादन नै बन्द भएको हो। चीनमा लागू भएको शून्य कोभिड नीतिका कारण कम्पनीले सुविधा कटौती गरेको र सङ्क्रमणको जोखिम बढेको भन्दै पुराना कर्मचारीहरूले भट्टाभट काम छाडेका छन्। कम्पनीले बोनसको आश्वासन देखाए पनि कामदारहरू नफर्किएका अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले जनाएको छ। यसै हप्ता भर्ना भएका नयाँ कर्मचारीहरू भने व्यवस्थापनले गरेका वाचा पुरा नगरेको भन्दै प्रदर्शनमा उत्रिएका छन्। कम्पनीले स्टोरमा रहेका आइफोन प्रो 14 प्रो सकिन लागेको जनाएको छ। आगामी डिसेम्बरमा हुने क्रिसमसमा आइफोन 14 प्रो बजारमा किन नपाइने अवस्था आउने सिएनएनको समाचारमा लेखिएको छ। एप्पलले भारतमा समेत आइफोनको उत्पादन थालेकाले चिनको निर्भर रहनुपर्ने अवस्था अन्त्यका लागि भारतलाई यो राम्रो अवसर समेत मिलेको छ। अमेरिकी टेक कम्पनीहरूले दशकौँदेखि विश्वको कारखाना रहेको चिनबाट विकल्प राष्ट्रहरू खोजिरहेका थिए।
नेपाल परिवेशमा अब विश्वकप फुटबल।
फिफा वर्ल्ड कप फुटबल 2022 अपडेट। वर्ल्ड कप अपडेटका साथमा
महारुद्र आयुर्वेद हस्पिटल प्राली गुवाको B&B हस्पिटलको अगाडि नेचर भिजिट ट्राभल्स एन्ड टुर मेन भवन नयाँ बानेश्वर लिवास कलेक्सन सोरखुट्टे नयाँ बजार।
कतारमा जारी विश्वकप फुटबलमा अहिले पोल्यान्ड र साउदी अरेबिया बीच प्रतिस्पर्धा भइरहेको छ। कतारको एजुकेशन सिटी स्टेडियममा जारी खेलमा पोल्यान्डले 1-0 अग्रता बनाएको छ। खेलको 39 मिनटमा पोल्यान्डका पिटर जेलेन्स्कीले गोल गर्दै साउदीमाथि अग्रता दिलाए। त्यसलगत्तै पोल्यान्डका क्रिस्टियन विलिकले साउदीका सालेह अल सेहरीलाई डिबक्स एरियामा लडाएपछि पाएको पेनाल्टीमा गोल गर्न नसक्दा साउदीले बराबरी गर्ने अवसर गुमायो। साउदीका अलम अल दौसारीले प्रहार गरेको पेनाल्टी पोल्यान्ड गोलकिपर बेचेक सेन्जीले विफल बनाइदिए। खेल अहिले 75 मिनटमा चलिरहेको छ। पोल्यान्डलाई हराउँदै साउदी अरब नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। मेक्सिकोसँग गोलरहित बराबरी खेलेको पोल्यान्ड पहिलो जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना बलियो पार्ने दाउमा छ।
आजै भएको पहिलो खेलमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ। कतारको अल जानोब रङ्गशालामा आज सम्पन्न खेलमा ट्युनिसियालाई 1-0 हराउँदै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। अस्ट्रेलियाका लागि खेलको 23 मिनटमा मिचेल डुकले निर्णायक गोल गरे। पहिलो खेलमा फ्रान्ससँग 4-1 पराजित भएको अस्ट्रेलियाले पहिलो जित निकाल्दै स्पष्ट तीन अङ्क बटुलेको छ।
आजै हुने तेस्रो खेलमा उपाधि दावेदार मानिएको फ्रान्स र डेनमार्क बीच प्रतिस्पर्धा हुँदैछ। कतारको 974 रङ्गशालामा राति 10:15 हुने खेलमा फ्रान्स लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा अस्ट्रेलियाले हराएको फ्रान्स नकआउट चरणमा पुग्न आतुर छ। डेनमार्क पनि आज फ्रान्सलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ। डेनमार्कका प्रशिक्षक कास्पर हुजल मन्डले आफ्नो टिमले डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्दा कुनै डर नभएको प्रतिक्रिया दिइसकेका छन्।
आजै राति हुने अन्तिम खेलमा अर्जेन्टिना र मेक्सिको आम्ने सामने हुँदैछन्। कतारको लुसेल रङ्गशालामा राति 12:15 हुने खेलमा फिफा विश्वकपको उपाधि दावेदारको रूपमा हेरेको अर्जेन्टिनालाई अघिल्लो चरणमा पुग्न जित्नै पर्ने दबाव छ। पहिलो खेलमा साउदी अरबसँग अप्रत्याशित हार भोगेकोले अर्जेन्टिना आजको खेल गर या मरको अवस्थामा छ। पोल्यान्डसँग बराबरी खेलेको मेक्सिको भने बिना दबाव आज मैदान उत्रँदैछ। तर अहिलेसम्म खेलेको खेलमा अर्जेन्टिनालाई मेक्सिकोले हराउन सकेको छैन। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
गठबन्धन कायम राखेर सरकार बनाउने बारे देउबार प्रचण्डबीच छलफल। गठबन्धन अस्वीकृत भएको एमालेको दाबी। काङ्ग्रेस प्रतिपक्षमा बस्नुपर्ने।
गणतन्त्र घोषणा भएको 19 वर्षमा पूर्व पञ्चहरूको संसदमा कमब्याक। गृहमन्त्री बालकृष्ण खाँडसहितका पूर्व गृहमन्त्रीहरू राप्रपाकै नेताबाट पराजित।
महामारीको रूप लिएको कोरोना शून्यमा झर्दै 500 परीक्षण। एकजनामा मात्रै संक्रमण पुष्टि।
चीनमा रहेको आइफोन कारखानामा उत्पादन ठप्प। भारतलाई राम्रो अवसर।
र विश्वकप फुटबलमा साउदीमाथि पोल्यान्ड 1-0 अगाडि। अस्ट्रेलियासँग ट्युनिसिया 1-0 पराजित।
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। कुल र माधव बिदा हुन्छौ। नमस्कार।
थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।